नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी महाभियोग प्रस्ताव पछि संसद र अदालत बीच बढ़ेको टकराव बारे छलफल गर्दैछौ। सत्तारूढ़ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध दर्ता गरिएको महाभियोग प्रस्ताव कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि व्यवस्थापिका र न्यायपालिका बीच क्षेत्राधिकार विवाद सतहमा आएको छ। शुक्रबार महाभियोग प्रस्ताव विरूद्ध दायर भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले संविधानको भावना अनुसार नभएकाले मुद्दाको टुङ्गो नलागेसम्म प्रस्तावलाई यथावस्थामा राख्दै प्रधान न्यायाधीश कार्कीलाई काममा फर्कन आदेश दिएको थियो। प्रस्तावमाथि छलफल गर्न हिजो संसद बैठक बोलाइए पनि सभामुख अनुसारी घरतीले अदालतले सीमा नागेको उल्लेख गर्दै जेठ 4 गतेसम्म संसद बैठक स्थगित गर्नुभएको छ। दलहरूले पनि विवाद समाधानका लागि छलफल शुरू गरेका छन्। आजको कार्यक्रममा हामी महाभियोग र अदालतको आदेशमा कुन निकायको कमजोरी छ, अदालतप्रति प्रतिपक्ष एमालेको भूमिका र समाधानका सहज उपायबारे छलफल गर्दैछौ। छलफलमा हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका नेता एवं अधिवक्ता रामनारायण बिडारी। तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
संसदले चाहिँ प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव लगाइसकेपछि महाभियोग प्रस्ताव विरूद्ध सर्वोच्चमा रिट पर्यो र सर्वोच्चले फेरि त्यसलाई चाहिँ कार्यान्वयन नगर्नु भनेर चाहिँ आदेश जारी गर्यो। यो चाहिँ संसदीय सर्वोच्चतामाथिको आक्रमण भनेर चाहिँ धेरैले टिक्का टिप्पणी गरिरहेछन्। तपाईँले चाहिँ एकजना कानूनको पनि विद्यार्थी र एकजना सांसद जो महाभियोगकै पक्षमा पनि हुनुहुन्थ्यो, यसलाई तपाईँले कसरी हेर्नु भएको छ?
संसारकै इतिहासमा महाअभियोग भन्ने चिज थोरै मान्छेलाई लाग्ने हो, संसारकै इतिहासमा थोरै मान्छेलाई लागेको छ। यो चाहिँ नि सबैलाई लाग्ने मुद्दाहरू हुन्छन् नि, त्यस्तो होइन। त्यस भावनाले यसको विशेष प्रकारको व्यवस्था हुन्छ। प्राय धेरैजसो मुलुकमा महाअभियोगको व्यवस्था पनि छैन संविधानमा। संविधानमा महाभियोगको व्यवस्था भएको अमेरिका, संविधानमा महाभियोगको व्यवस्था भएको भारत, संविधानमा महाभियोगको व्यवस्था भएको श्रीलङ्का लगायतका विभिन्न देशहरूमा चाहिँ नि यसलाई प्र्याक्टिस भएको छ। तर संसारमा कतै पनि महाअभियोग न्यायपालिकाको क्षेत्राधिकारभित्र पर्ने विषय होइन। यो चाहिँ शुद्ध एकलौटी संसदको क्षेत्राधिकार पर्ने विषय हो। संसदको क्षेत्राधिकार पर्ने विषयमा न्यायपालिकाले जुन बोलेको छ, न्यायपालिकामा जुन रिट दायर भएको छ, यो रिट सुरुमा नै दरपिट हुनु पर्थ्यो, किनकि यो संसदमा विचाराधीन विषय हो। संसदमा विचाराधीन विषयलाई दर्ता गर्न मिल्दैन भन्नुपर्ने थियो। कुनै कारणले यो दर्ता भइहाले पनि यसको सुनवाईमा त्यही उल्लेख गर्नुपर्थ्यो, यो संसदको विचाराधीन विषय, महाभियोग सम्बन्धी विषय, संसदमा विचाराधीन विषय, संसदको क्षेत्राधिकारको विषय, यो नेपालको संविधानको धारा 101 बमोजिम महाअभियोगको अधिकार संसदलाई भएको हुनाले यो संसदको विशेषाधिकार संविधानको धारा 103 बमोजिम यस अदालतले हेर्न मिल्दैन, यो अदालतको क्षेत्राधिकारभित्र पर्दैन भन्नु पर्थ्यो, त्यसो भनिएन। त्यसो नभनेको कारणले गर्दा अब नेपालको संविधानको धारा 101 र धारा 103 चाहिँ अहिले यदि यो आदेशलाई मान्ने हो भने निष्क्रिय हुन जान्छ अथवा शून्य हुन जान्छ। महाअभियोगको सिस्टम व्यवस्थापन चाहिँ यो आकृष्ट हुँदैन। त्यसो भएको हुनाले यस्तो संसदको विशेष अधिकार, संसदको स्पेसल अधिकार, संसदको इनहेरेन्ट अन्तर्निहित अधिकारलाई न्यायपालिकाले खोसेको हुँदा
भनेपछि यो रिट निवेदन दर्ता गर्नु नै सर्वोच्च अदालतको कमजोरी हो।
दर्ता गर्दै दरपेट गर्नुपर्थ्यो, मैले भने यो दर्ता हुन सक्दैन भन्नुपर्थ्यो। त्यस्तो चाहिँ नि यो संसदको इनहेरेन्ट राइटलाई जुन प्रकारले चाहिँ खोसिएको छ, यसरी अधिकार खोसिँदा प्रमुख विपक्षी दल त चिन्ता गर्नुपर्दथ्यो, प्रमुख प्रतिपक्षी दलले यसलाई विरोध गर्नुपर्दथ्यो।
त्यसमा आउँला प्रतिपक्षीको भूमिका बारे आउँला। तर जुन आधार र कारण चाहिँ संविधानले उल्लेख गरेको छ, ती आधार र कारण नभइकन प्रधान न्यायाधीश विरुद्ध चाहिँ एउटा आइजिपी नियुक्ति प्रकरणलाई मात्र आधार मानेर चाहिँ महाभियोग प्रस्ताव लगाइएको कारणले चाहिँ यो संविधानको भावना अनुसार भएन भन्ने खालको आशयको जुन अन्तरिम आदेश भएको छ त्यसमा त्यो कुरो उल्लेख गरेका छन्। आखिर बाहिर हेर्दा पनि त्यही देखिन्छ, प्रधान न्यायाधीशका अरू यावत क्रियाकलापमाथि, उहाँका व्यवहारमाथि चाहिँ आशंका गरिन्न, छैन, त्यो महाभियोग लगाउनेहरूले त्यो कुरो बोल्न सकेका छैनन्। एउटा विशुद्ध मुद्दालाई मात्र हेरेर महाभियोग लगाउनु त उपयुक्त थिएन होला नि।
ओके, तपाईँको प्रश्न र जनतामा गएको चाहिँ भ्रम पनि यही हो। मेरो प्रश्न के हो भने, मान्य सुशीला कार्कीलाई महाभियोगको प्रस्ताव लाउन यो उपयुक्त थियो कि थिएन, अथवा महाभियोगको प्रस्तावमा लेखिएका आरोपहरू, नौवटा आरोप छन्, एउटा मात्रै छैन, ती नौवटा आरोपको जस्टिफिकेसन, त्यसको चाहिँ उपदेयता चाहिँ नि स्पष्ट थियो कि थिएन भनेर हेर्ने निकाय अदालत होइन, त्यो हेर्ने निकाय संसद हो। संसदको त्यही मैले अघि भनेको धारा 101 संसदमा त्यस विषयमा हेर्नको निम्ति छुट्टै एउटा समिति छ, त्यसलाई महाभियोग सिफारिस समिति भन्छ। त्यो समितिले छानबिन गर्छ, यो प्रस्ताव दर्ता गर्यो कसले, 249 सांसदले। त्यो 249 सांसदले दर्ता गरेको कुरा ठिक छ कि छैन त भनेर हेर्नको निम्ति त्यहाँ समिति हुन्छ। त्यो समितिले उचित ठहरायो भने मात्रै फुल हाउसमा भोटिङ हुन्छ। त्यो समितिले उचित ठहरएन भने फुल हाउसमा भोटिङ गर्नु पर्दैन। त यो कुरा त अन्त लेखा होइन नि, संविधानमा लेखा हो। त्यही संविधानमा अर्को के लेखाएको छ भने, संसदमा विचाराधीन भएको विषय कुनै पनि अदालतमा प्रश्न उठाइने छैन भनेको छ। संसदमा विचाराधीन भएको चाहिँ महाभियोगको प्रस्तावलाई संसदमा रिट हाल्ने, के अरे सर्वोच्च अदालतमा रिट हाल्ने, त्यो रिटमा सुनवाई हुने, सुनवाई भएर स्टे अर्डर भएर त्यो जारी नगर्नु भनेपछि अब त कुनै पनि न्यायाधीशलाई महाभियोग लाग्ने भएर नि, न्यायाधीशले जति घुसाए पनि, न्यायाधीशले जतिसुकै बरखिलाफ संविधान गरे पनि, जतिसुकै कानुन मिचे पनि, जस्तोसुकै कु आचरण गरे पनि, अब सर्वोच्च अदालतमा रिट लाग्ने भयो। यता महाभियोग दर्ता हुन्छ, उता सर्वोच्च अदालतमा रिट लाग्छ, सर्वोच्च अदालतले यो नगर्नु भनिदिन्छ, लाग अनि हुँदैन। त जनताले खोज्या यस्तो होइन, सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कसरी चाहिँ नि के अरे आचरण शुद्ध राख्ने, कसरी चाहिँ नि सर्वोच्च अदालतको न्यायाधीशहरूलाई चाहिँ नि आफ्नो पद अनुरूपको कार्य गर्नलाई सक्षम बनाउने भन्ने विषयमा संसारकै यो प्रिन्सिपल हो कि महाभियोग जस्तो ब्रह्मास्त्र यो जापा त्यही प्रयोग गर्ने चाहिँ होइन। म तपाईँलाई यो पनि भन्छु, सुशीला कार्कीलाई प्रयोग गरेको कुरामा मलाई धेरै मन परेको छैन व्यक्तिगत रूपमा, तर पार्टीगत नीति भएको हुनाले त्यो चाहिँ नि बेठिक थियो होला, तर महाभियोग सिफारिस समितिमा आएको भए त हामी त्यहाँ छलफल गर्थ्यौँ, म पनि त्यही महाभियोग
पारित गराउने, उहाँमाथि लगाइएको आरोप चाहिँ पुष्टि गर्ने भन्दा पनि केही मुद्दामा आउँदै गरेको फैसला रोक्नका लागि मात्र चाहिँ उहाँलाई निलम्बन गरिएको र उहाँको जुन समय 1 महिनाभन्दा अलिकति बढी छ त्यसलाई रोक्न र त्यतिकै कटाइदिनका लागि मात्र ल्याएको भन्ने छ, र त्यो कुरा चाहिँ महाभियोग लगाउने मान्य सांसदहरूले पनि त्यो कुरा स्वीकार गर्दै आउनु भएको छ। त्यस्तो अवस्थामा तपाईँले भने जस्तो समितिमा जाने, समितिले छलफल गर्ने, त्यस पछाडि यो महाभियोगको विषय बन्छ कि बन्दैन भन्ने विषय त अलिक परको कुरो हुन्थ्यो होला नि।
त्यसमा यसो हुन्छ, कुनै पनि ल भनौँ एउटा कर्मचारीलाई भ्रष्टाचार मुद्दा लाग्यो, निलम्बन हुन्छ तुरुन्तै
हुन्छ,
त त्यो एउटा सचिव थियो अरे, त उसको सचिवले गर्नुपर्ने धेरै काम हुन्थ्यो, धेरै काम सचिवले गर्नुपर्ने भावनाले उनी निलम्बन गर्नु हुँदैन थियो नि त, त्यसो भए किन गरे त निलम्बन, उसलाई निलम्बन गर्नु भनेको त उसलाई धोका दिएको जस्तो भएन। पछि 2 वर्षपछि भ्रष्टाचार मुद्दा उसले जित्छ,
जित
निर्दोष ठहर्छ, अनि 2 वर्षको तलब भत्ता एकमुष्ट लिन्छ। त यो सिस्टम यस्तो बनाएर रहेछ नि। मानु सुशीला कार्कीजीले छिन्ने मुद्दा अर्को न्यायाधीश नै छिन्छ नि त, कि भन्न पर्यो सर्वोच्च अदालतका बाँकी 18 न्यायाधीश बेइमान छन्, बेठिक छन्, यिनीहरूले मुद्दा छिन्दैनन्, सुशीला कार्की बेगर मुद्दै छिन्न सक्दैन अदालत सर्वोच्च अदालतले भन्न पर्यो। त्यसो नभन्ने हो भने त सुशीला कार्कीजी निलम्बनमा पर्नुभएको बेलामा त्योभन्दा दोस्रो न्यायाधीशले हेर्छ, होइन दोस्रो न्यायाधीश खराब थियो भने त्यस्तो खराब न्यायाधीश किन नियुक्ति गरे त, संसदले सुनवाई गरेर पास किन गरे, संवैधानिक परिषदले त्यस्ता न्यायाधीशलाई किन नियुक्ति गरे, न्याय परिषदले त्यस्तो न्यायाधीशलाई किन नियुक्ति गरे। त्यस कारणले यस्तो कुरा गर्नु हुँदैन। सर्वोच्च अदालतमा रहेका 1900 न्यायाधीशहरू
उत्तिकै सक्षम
सक्षम छन्, समान छन् र उनीहरू सबैलाई विश्वास गर्नुपर्छ भन्ने सिद्धान्त भएको हुनाले सुशीला कार्कीलाई चाहिँ तपाईँहरूले यहाँबाट मुद्दा छिन्नबाट रोक्नको निम्ति भनेपछि त्यस भए त सुशीला कार्की भोलि रिटायर हुँदै हुनुहुन्छ, यो त सत्य छ। दुई एक महिनापछि सर्वोच्च अदालत भङ्ग हुने भयो, सर्वोच्च अदालत निष्काम हुने भयो, सर्वोच्च अदालतमा भ्रष्टाचारै भ्रष्टाचार मात्रै हुने भयो, सर्वोच्च अदालतले न्याय नदिने भयो, त्यस्तो अर्थ लाग्ने गरी कुरा गर्नु हुँदैन। त्यस कारणले उहाँलाई 249 मान्य सदस्यले जुन प्रकारको प्रस्ताव राख्नुभयो त्यो ठिक कि बेठिक म अहिले भन्दिनँ, त्यो बेठिक पनि हुनसक्छ, त्यो उहाँलाई लागेको आरोप पुष्टि नहुनु पनि सक्छ, वा सज्जन काम गरे पनि हुनसक्छ, तर त्यो कुराको छानबिन संसदले गर्ने हो, अदालतले होइन।
अलिकति जस्तै सुशीला कार्कीलाई जुन आरोप लगाइयो, जुन उहाँले चाहिँ काम गर्न सक्नु भएन, एउटा केसलाई चाहिँ मात्र आधार मानेर चाहिँ महाभियोग प्रस्ताव दर्ता गरियो, तर तपाईँको कुरा सुन्दै जाँदा त चोलेन्द्र शमशेर जबरा जसले चाहिँ यो महाभियोग प्रस्ताव विरुद्ध चाहिँ स्टे अर्डर जारी गर्नुभयो, उहाँले त सुशीला कार्कीको भन्दा पनि गम्भीर गल्ती पो गर्नुभएको बुझियो, भनेपछि उहाँमाथि पनि कारवाहीको प्रक्रिया त अब तपाईँले थाल्नु पर्ला नि।
अब मैले कानुनी कुरा गर्छु, कारवाही गर्ने कि नगर्ने त्यो त अब छलफलको विषय हुन्छ, मेरो निर्णयले चल्दैन, तर हाम्रो संवैधानिक व्यवस्था चाहिँ उहाँलाई संसदको विशेष अधिकार हनन गरेको, संसदमा विचाराधीन भएको कुरा अदालतमा प्रश्न उठाइने छैन भन्ने संवैधानिक प्रावधानको विपरीत काम गरेको, संविधान उल्लङ्घन गरेको आधारमा उहाँलाई त्यो विशेष अधिकार खोसेको सन्दर्भमा ल्याउने, बयान गराउने र हाम्रो संविधानले व्यवस्था गरे अनुसार कारवाही गर्न सक्छ, तर गर्छ कि गर्दैन त्यो मलाई थाहा भएन, हुन्छ कि हुँदैन त्यो मलाई थाहा भएन, म संविधानमा लेखेको कुरा भन्दैछु। फेरि यसलाई तपाईँको त भैँसै जाने भयो भने केही फरक परेन। मैले के भने, उहाँलाई कारवाही गर्न सक्छ, के कारणले भन्दा उहाँले चाहिँ नि संसदमा विचाराधीन भएको विषयलाई, संसदको विशेष अधिकारलाई हनन गर्ने काम गरेकोले नेपालको संविधान बमोजिम उहाँले सर्वोच्च अदालतको न्यायाधीशको हैसियतले गरेको जुन काम छ त्यो काम चाहिँ नि संविधान विपरीत भएको हुनाले चाहिँ नि संसदको विशेषाधिकार हनन गरी अपेलना गरेको हुनाले उहाँलाई कारवाही गर्न सक्छ, तर तपाईँ गर्दैन त्यो मलाई अहिले भन्न सक्ने कुरो भयो।
तपाईँ एकजना सत्तारूढ पार्टीको सांसद र राजनीतिज्ञ पनि भएको कारणले गर्दाखेरि संसदीय सर्वोच्चतामाथिको तपाईँको विश्वासमा त विश्वास तपाईँले कायम राखिरहनुपर्छ। अब एउटा सामान्य केसमा चाहिँ प्रधान न्यायाधीश विरुद्ध संसदले प्रक्रिया अगाडि बढाउने, तर यति गम्भीर विषयमा चाहिँ छलफल शुद्ध नहुने, यो चाहिँ कानुनी कुरा मात्र हो भनेर पन्छिने अवस्था त नरहला नि।
यो चलाउन सक्छन्, अब चाहिँ नि संसदका मान्य सांसदहरूले यो गर्न सकिन्छ, दुईवटा काम गर्न सकिन्छ, उहाँलाई पनि महाभियोगको प्रस्ताव लान सकिन्छ, लैजान सकिन्छ, र उहाँलाई त्यो अघि मैले भनेको चाहिँ विशेष अधिकार चाहिँ नि हनन गरेको सन्दर्भमा पनि कारवाही गर्न सकिन्छ, तर यो गर्छ कि गर्दैन भन्ने कुरा त अहिले म भन्न सक्दिनँ नि। त्यस कारणले आजबाट संसद 4-5-7 दिनको लागि, 7-8 दिनको लागि स्थगित भयो, 4 गतेसम्म स्थगित भएको छ, 4 गतेको बैठकले यस सम्बन्धमा कुरा गर्ला। अब एउटै कुरा के हो त भन्दाखेरि, हाम्रो संविधानले दिएको अधिकार, संविधान पालना गर्नुपर्ने न्यायाधीशको नि कर्तव्य, संविधान पालना गर्छु भनेरै न्यायाधीशले जागिर खाएको हुन्छ, शपथ खाएको हुन्छ, त्यस कारणले यो संविधानको विपरीत कार्य गर्ने काम न्यायाधीशले गर्न सक्दैन। यो संविधान पालनाको अलावा चाहिँ नि अरू चाहिँ नि दुष्कार्य के पनि गर्न मिल्दैन, गर्यो भने लाग्ने यही ब्रह्मास्त्र हो, त यो ब्रह्मास्त्र चाहिँ नि छितिमिति प्रयोग त हुँदैन तर ठिक ठाउँमा ठिक समयमा प्रयोग गर्छ।
तर तपाईँले यसो भनिरहँदाखेरि चाहिँ एउटा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जो चाहिँ संसदको लामो अभ्यासबाट पनि आएको छ र उसले संसदीय सर्वोच्चतालाई चाहिँ मान्छु भनेर पटक पटक दावी गर्छ, तर उसले चाहिँ यो अदालतको पछिल्लो फैसला चाहिँ बडो भित्रैदेखि दिल खोलेर स्वागत गरेका छ, यसको मतलब अब प्रमुख प्रतिपक्ष चाहिँ संसदीय सर्वोच्चता नहोस् भन्ने पक्षमा पुगेको हो भनेर हामीले विश्लेषण गर्दा हुने भयो।
हाम्रो देशमा विडम्बना यही हो, लोकमान सिंह कार्कीको महाभियोगमा सांसदहरूलाई थाहा नदिकन सही गराउने पार्टीको नाउँ एमाले हो। त्यही प्रक्रिया चाहिँ नि अहिले अवलम्बन गर्दा उसले चाहिँ नि ओहो यसो गर्न हुँदैन भन्यो। लोकमान सिंह कार्कीलाई संसदमा दर्ता भएकै मितिबाट निलम्बन गर्दा ऊ बोलेन, निलम्बन दर्ता भएकै मितिबाट गर्नुपर्छ भनेर हात ठड्याएर उभ्रियो एमाले, अनि अहिले फेरि यो त गर्न मिल्दैन थियो भन्यो। यस्तो द्वैध चरित्र एउटै विषय एउटै मुद्दामा दुईवटा मापदण्ड अप्नाउने काम त गर्यो गर्यो। अब अहिले बडो लज्जास्पद, बडो घृणित, बडो शर्म, सार्वजनिक रूपमा चाहिँ सर्वनाश हुने कुरा, संसदको चाहिँ अधिकार कटौती हुने कुरा, संसदलाई होच्याउने कुरा, संसदलाई निस्तेज पार्ने कुरा, पार्लियामेन्ट्री सिस्टम खतम पार्ने कुरा जुन आदेशले गर्यो त्यो आदेशलाई स्वागत गर्नु उसको निर्घृणी काम हो। त्यस कारणले म एमालेका चाहिँ सबै चाहिँ कार्यकर्ताहरूलाई निवेदन गर्न चाहन्छु, सांसदहरूलाई निवेदन गर्न चाहन्छु कि संसदको अधिकार बढाउनु पो पर्छ त, जनताका प्रतिनिधिको अधिकार बढाउनु पर्छ। जति जनताका प्रतिनिधिको अधिकार बढ्छ त्यति नै व्यवस्था बलियो हुन्छ, जनता बलियो हुन्छन्। जनताका प्रतिनिधिलाई होच्याउने, जनताका प्रतिनिधिलाई दमन गर्ने, जनताका प्रतिनिधिलाई चाहिँ नि अधिकारविहीन पार्ने काम गर्नु हुँदैन। त्यस कारणले उहाँहरूको यो दोहोरो मापदण्ड भयो, यसमा उहाँहरूले विचार गर्नु होला, विचार गर्नुपर्छ। र चाहिँ नि अहिले संसदको अधिकार चाहिँ नि होचिएको छ, त्यसमा उहाँहरूको जुन काम गर्नुभएको छ त्यो गलत छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध संसदमा दर्ता भएको महाभियोग, अदालतको आदेशपछि राज्यका निकायबीच बढेको द्वन्द र समाधानका उपायबारे छलफल गरिरहेका छौं। नेकपा माओवादी केन्द्रका नेता एवं अधिवक्ता रामनारायण बिडारीसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध लागेको महाभियोग प्रस्ताव, अदालतको आदेश र राज्यका निकायबीच बढेको टकराव बारे छलफल गरिरहेका छौ। हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका नेता एवं अधिवक्ता रामनारायण बिडारी।
यो निलम्बन भइहाल्ने प्रक्रियाको बारेमा नि कुरा गरौँ। जस्तै संसदमा 1/4 अर्थात 149 अहिले कायम रहेको संख्या अनुसार चाहिँ महाभियोग प्रस्ताव दर्ता ल्याउने बित्तिकै हामीले चाहिँ निलम्बन हुन्छ भनेर अभ्यास सुरु गर्यौँ, तर संसदको नियमावलीले त त्यसो भन्दैन नि।
संसदको नियमावली यस सम्बन्धमा धेरै प्रश्न छैन। संविधानले पनि यसलाई प्रश्न गरेन। खालि के भन्यो भने निलम्बन हुन्छ भन्यो। के भन्यो भने 1/4 सदस्यहरूले अथवा संसदको 1/4 सदस्यहरूले महाभियोगको प्रस्ताव दर्ता गरेपछि सो प्रस्ताव संसदमा कार्य प्रारम्भ भएको मितिदेखि चाहिँ यो निलम्बन हुन्छ, निलम्बन नि भनेको छैन, काम पदमा बसेर काम गर्न पाइन्न भनेको छ। अब पदमा बसेर काम गर्न नपाइने निलम्बन हुने पनि होइन, उहाँ प्रधान न्यायाधीशै हुन्छ, उहाँ जे पदमा हुनुहुन्छ त्यही नै हुन्छ। तर यसलाई चाहिँ नि अब व्याख्या गर्ने बेलामा यहाँ चाहिँ व्याख्याको गुन्जायस छ। यो चाहिँ महाअभियोग सिफारिस समितिमा फुल हाउसले पठाएपछि कार्य प्रारम्भ भएको अर्थ मान्ने एउटा हुन्छ, अर्को अर्थ के हुन्छ भने फुल हाउसमा यो चाहिँ नि प्रस्ताव पेश भएपछि कार्य प्रारम्भ भएको मान्ने एउटा अर्थ हुन्छ, तर त्यहाँ दर्ता हुनासाथ सचिवालयमा दर्ता हुनासाथ निलम्बन हुने चाहिँ कानुनको मनसाय होइन। यो किन गरियो त भने हिजो एमाले जिद्दी गरेर लोकमानकोमा भन्यो, काङ्ग्रेस त्यसमा मौन बस्यो, माओवादीले त्यसलाई समर्थन गर्यो, त्यस कारणले यो चाहिँ नि प्र्याक्टिस गरे। यो प्र्याक्टिस अब सधैँ गर्नुपर्छ भन्ने होइन, यसलाई चाहिँ संसदको संविधान व्याख्या सम्बन्धी कुरा र नियमावली व्याख्या सम्बन्धी कुरा गरेर यो चाहिँ कुरो टुङ्ग्याउनु पर्छ, यो संशोधन हुन सक्ने विषय हो।
जस्तै यसलाई चाहिँ दक्षिण कोरियामा एउटा अभ्यास रहेछ, त्यहाँ चाहिँ यो महाभियोग प्रस्ताव आइसके पछाडि त्यसलाई चाहिँ संसदको कुनै एउटा समिति, अहि हामीले तपाईँले पनि भन्नुभयो महाभियोग सिफारिस समिति, त्यस्तै समितिले चाहिँ यसलाई अगाडि बढाउने कि नबढाउने भन्ने निर्णय गरिसके पछाडि मात्र त्यो चाहिँ निलम्बन हुने वा के हुने भन्ने कुरो अगाडि बढ्छ। हामीकोमा अब यो हामीले दुईवटा महाभियोगको जुन भोग्यौँ अवस्था भोग्यौँ कि दुवै आलोचित रहन पुग्यो, अब त्यतातर्फ जान सक्ने, तपाईँले नि भन्नुभयो यसलाई अस्पष्ट छ, यसलाई स्पष्ट पार्न सक्ने वा त्यतापट्टि जाने कुरामा तपाईँहरू कसरी सोचिरहनु भएको छ?
अहिले त सोचेका छैन, यो सोच्नुपर्ने अवस्था यस्तै यस्तै घटना भएपछि हुने हो। तर यो विषयमा दक्षिण कोरियाले जे गर्यो नेपालले त्यही गर्नुपर्छ भन्ने त होइन, उसको संविधानमा त्यही लेख्यो त्यही भयो, हाम्रो संविधानमा जे लेख्यो त्यही हुन्छ। त्यसकारणले संविधानले नलेखेको कुरा नियमावलीले गाइड गर्न सक्छ, कार्य प्रारम्भ भन्नाले भनेर नियमावलीमा व्याख्या गर्न सकिन्छ, त्यो चाहिँ नि हामीले गर्न मिल्छ।
जस्तै अब अलिकति यो संसद स्थगित भएको पनि कुरा गरौँ, यो आजदेखि चाहिँ संसदमा यो महाभियोग प्रस्तावमाथि छलफल गर्ने प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच अस्ति पेश भएको थियो, यसलाई चाहिँ अवरोधकै बीच पनि छलफल गराउने चाहिँ तयारी थियो, तर सभामुखले चाहिँ आज थप छलफल दुई निकाय बीचको टकराव बढेको कारणले यसलाई वार्ता र छलफलबाट चाहिँ अगाडि बढाउने भनेर चाहिँ संसद बैठक स्थगित गर्नुभयो। अब यो अवधि 4 गतेसम्मको अवधिलाई चाहिँ कसरी अगाडि बढ्छ, यो दुई निकाय बीचको टकरावलाई हामी कसरी चाहिँ उपयुक्त तरिकाले सेफ ल्यान्डिङ गर्न सक्छ?
संसदमा अहिले महत्त्वपूर्ण दुईवटा कुरा छन्, एउटा संविधान संशोधनको कुरा छ, त्यसलाई पनि एमाले संसद अवरुद्ध गरिरहेको तपाईँ हामीलाई थाहै छ, ऊ कुनै हालत संसदमा यो छलफल गर्न दिन्न भन्छ, यो पनि गलत हो, किनभने संविधान संशोधन गर्ने अधिकार संसदलाई छ, संसदमा चाहिँ नि प्रस्ताव सरकारले पेश गरेका छ, त्यसलाई छलफल गरेर पास गर्ने वा फेल गर्ने कुरा त संसदको अधिकार हो, संसदको त्यो अधिकार प्रयोग गर्न दिन्न भन्नु एमालेको त्यो पनि बेइमानी हो, त्यो फेल गर्दै भइगयो नि त ठिक नभए, त्यो त छुट्टै कुरा छ। दोस्रो, यो महाभियोगको प्रस्ताव सम्बन्धमा पनि यत्रो महाभियोगको प्रस्ताव धेरै मेहनत गरेर न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलनको काम गर्नको निम्ति चेक एन्ड ब्यालेन्स यसलाई चाहिँ नि एउटाले अर्कोलाई हस्तक्षेप नगर्नको निम्ति सबैले आफ्ना सीमामा रहेर काम गर्नको निम्ति व्यवस्था गरिएको प्रावधान हो। यो प्रावधान अनुसार मान्य सांसदले उजुरी गरेपछि, अरूले गरे हो र, मान्य सांसदहरूले नै प्रस्ताव राखेपछि त्यो प्रस्ताव पास गर्ने वा फेल गर्ने कुरामा पो लाग्नु पर्यो त, त्यो प्रस्ताव छलफल गर्न दिन्न यहाँ आउन दिन्न भने पनि अर्को घोर अपराध र बेइमानी।
तर प्रतिपक्षले त यसलाई त आज आइतबार भयो, आइतबारसम्म टुङ्ग्यौँ भनेर चाहिँ जुन सत्ता पक्षले टेबल गर्ने तयारी गरिरहेको थियो त्यति बेला चाहिँ आइतबारसम्म चाहिँ टुङ्गो लगाउँ, यो समितिमा लगेर यो अगाडि बढ्ने हो कि फेल हुने हो त्यसलाई टुङ्गो लगाउँ भनेको स्थिति थियो नि।
त टुङ्गो लगाउँ भन्न त यो प्रस्ताव सदनमा आउनु पर्यो होइन, नआइकन त टुङ्गो लाग्दैन क्यारे, सदनमा आउन नदे होइन, हिजो त्यहाँ देखाएन अस्ति त्यत्रो जुलुस गरेर त रोके होइन, त्यो प्रस्तावक चाहिँ नि सदनमा चाहिँ नि पेश गर्नलाई खुड्किलो उग्लेर जान खोज्ने, एमालेका चाहिँ नि सांसदहरू चाहिँ नि पाखुरा समातेर तान्ने जान पाइँदैन भन्ने, अब संसदमा पेश गर्न नदिने अनि हामीले आइतबारसम्म गर्नु भनेको थियो भने त त्यो के त्यो बेइमानी कुरा मात्रै होइन, त्यो त के भन्ने अब, त्यो त बेइमानी मात्रै होइन कि त्यो नौटङ्की भनौँ कि त्यो एउटा के भन्ने अब त्यसलाई, मैले त्यो भाषा पनि अहिले ट्वाक्क शब्द आएन, मान्छेलाई पेश गर्न नदिने संसदमा अनि पास चाहिँ गर्नुपर्छ भने यो झुट कुरा हो, बेइमानी कुरा हो, भ्रम फैलाउने कुरा हो।
जस्तै प्रधान न्यायाधीश चाहिँ अदालतकै आदेश अनुसार चाहिँ आजदेखि काममा फर्किनु भएको छ, अब यो निकाय बीचको द्वन्द्व पनि यत्तिकै छ, पछि यसलाई कसरी अगाडि बढाउने, मैले यो कुरो फेरि दोहोऱ्याएर सोध्दैछु अलिकति स्पष्ट।
राम्रै प्रश्न गर्नुभयो, सम्माननीय प्रधान न्यायाधीशको विरुद्धमा एकजना नागरिकले बोल्यो भने पनि उहाँले विचार गर्नुपर्छ, एकजना मात्रैले उहाँलाई औँलो ठडायो भने पनि विचार गर्नुपर्छ, किन त्यो त्यस्तो पद हो, बडो सम्मानित पद हो। यहाँ 249 जना मान्यले प्रस्ताव राख्ने, संसदमा व्यापक रूपमा छलफल हुने, देशभरि यो विषयमा जनता दुई भागमा विभाजित हुने, पक्ष र विपक्षमा यत्रो विवादग्रस्त विषयमा सम्माननीय ज्यूले अब आफूलाई विचार गर्नुपर्ने हो, उहाँको ठुलै कार्यकाल भए पनि म यो कुरा टुङ्गो नलागुन्जेल काम गर्दिनँ भनेर आफैले भन्नुपर्ने, यो कुरा टुङ्गो नला चाँडै टुङ्गो लगाइदेऊ, तर टुङ्गु नलाउन्जेलमा काम गरिदिनु भन्नु पर्ने अब पाँच वर्ष बाँकी भए भए पनि अझ उहाँको त जम्मा एक डेढ महिना मात्रै बाँकी छ, एक महिना बाँकी छ अब यो एक महिना बाँकी हुँदाखेरि उहाँले यो चाहिँ नि जनताको त्यो विवाद भएको हुनाले मलाई क्लिन चिट दिने काम संसदले गरोस्, म निर्दोष हुँ, तर त्यहाँ चाहिँ नि मेरो बारेमा नै अविश्वास भइसकेको, मेरो बारेमा नै महाभियोगको प्रस्ताव दर्ता भएको हुनाले यो विवादग्रस्त कुरामा चाहिँ नि म अब लागि पर्दिनँ भनेर उहाँले हाजिरै नभए पनि हुन्थ्यो, हाजिर एक दिन भएर बिदा बस्दै पनि हुन्थ्यो। अब उहाँले के गर्नुहुन्छ, उहाँले गर्नुभएन भने अर्थ चाहिँ के लाग्छ भने उहाँले गरिमामय संसदको अवहेलना गर्नुभयो, आफूमाथि विचाराधीन भएको संसदको प्रस्तावलाई व्यवस्था गरेर आफू फेरि काममा जानुभयो। उहाँलाई यो मुद्दा हेर्ने निकाय संसद हो, सर्वोच्च अदालत होइन। उहाँले चाहिँ नि सर्वोच्च अदालतको आदेश मान्ने पर्ने होइन, सर्वोच्च अदालत त उहाँकै संलग्नतामा बास नै सुन्नसक्छ नि। त्यसकारणले उहाँको विषयमा त हेर्नको निम्ति संविधानले नै छुट्टै निकाय गठन गरेका छ नि, त्यसो गर्नुभयो भए राम्रो हुन्थ्यो। मेरो उहाँलाई व्यक्तिगत सुझाव पनि यही छ, मैले उहाँलाई दोषी हुनुभयो, उहाँ दोष
बाँकी अब चाहिँ बिदा बसिदिनु भयो,
बिदा बसिदिने अथवा यो त्यो पनि स्पष्टीकरण दिए हुन्छ। मलाई सदनमा म प्रति एकचोटि भन्नुभएको थियो नि, म सदनमा यो महाभियोगको प्रस्ताव प्रतिरक्षा डटेर सामना गर्छु भन्नुभयो नि, त्यो राम्रो भन्नुभएको थियो। उहाँले यो संसदबाट उहाँलाई चाहिँ सफाई अथवा होइन यो चाहिँ प्रस्तावमा उल्लेख भएको कुरा झुट्ठा रहेछन् भनेर पनि प्रमाणित हुन्थ्यो। त्यस कारणले उहाँले त्यो विचार गर्नुहोस् भन्ने मेरो आग्रह छ, गरि नगरी त उहाँको कुरा हो। अब संसदले चाह्यो भने संसदको विशेषाधिकार हनन गरेको भनेर उहाँमाथि थप अर्को कारवाही पनि अगाडि बढाउन सक्छ, त्यो पनि नगरोस्। अब मेरो तपाईँले प्रश्न सोधै पनि नसोधै पनि म यो समस्यालाई समाधान गर्नको निम्ति एउटा उपाय बताउँछु। त्यो उपाय के भने, हाम्रो देशमा तिनवटा चाहिँ नि अङ्ग, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जुधेर यो नयाँ संविधानलाई चाहिँ निष्क्रिय पार्ने यो प्रतिगामी तत्त्वहरूको डिजाइन अनुसार काम भइरहेको हुनाले तिनटै निकायले कुरा बुझेर अहिले के गर्नु पर्यो त भने, यो सिलवालको मुद्दाहरू सम्बन्धमा यस मुद्दामा यस अगाडि संलग्न नभएका न्यायाधीशहरूले हेरुन्, र दोस्रो काम के गरौँ त भने, मान्य चोलेन्द्र शमशेर जबराको एकल इजलासले गरेको आदेशलाई अदालती प्रक्रियाद्वारा आफैले यसलाई बदर गरियोस्, खारेज गरियोस् र संसदको अधिकार हो यो भन्ने कुरा स्थापित गरियोस्। तेस्रो कुरा, मान्य सुशीला कार्कीलाई जुन मुद्दा लागेका छ, आरोप लागेका छ संसदमा, संसदको विशेषाधिकार समितिमा त्यो गएर त्यसले छिटै चार पाँच दिनभित्रैमा त्यहाँ पुगेको मितिले चार पाँच दिनभित्रैमा भित्रैमा यो चाहिँ नि महाभियोग ठहर हुन उचित भएन, प्रमाणित भएन, तथ्य र प्रमाणले देखिएन, त्यस कारण उहाँलाई प्रक्रिया अगाडि बढाइरहनु परेन भन्यो भने संसद आफै नै गरे अब त्यो पनि
भनेपछि यसका लागि जुन संसदमा महाभियोगको प्रक्रिया छ त्यो प्रक्रियालाई अगाडि बढाउने विषयमा तपाईँहरू कतिको सकार,
चार गते बढाउनै पर्छ। आज बैठक सहमति नभएर आज पनि रोकिया हो, आज पनि एमाले घेराउ नै गर्छु भने अगाडि बढ्न दिन्न नै भने सहमति भएन। अब झन् आज त के भन्छु भन्यो भने, अदालतको आदेश पनि छ अब त हाम्रो थप्यो एउटा, यो गर्नै पाइँदैन भन्न थाल्यो। अदालतको आदेश संसदसँग सरोकार हुँदैन, मैले भनिहालेँ यो विषयमा धेरै लामो व्याख्या गरेँ। त्यसो भएको हुनाले यो चाहिँ चार गतेबाट यसलाई टुङ्ग्यौँ भनेपछि कार्यपालिकाको काम कार्यपालिकाले गरोस्, न्यायपालिकाको काम न्यायपालिका आफैले सुल्झाओस्, व्यवस्थापिका संसदको काम व्यवस्थापिका संसदले आफैले टुङ्ग्याओस्, आफ्ना कर्तव्य पालना गरोस्। यही नै अहिलेको मुख्य कुरा हो, यो गर्यो भने देश र जनतालाई हित हुन्छ सबैलाई।
अलिकति तपाईँलाई जोडिहाल्नुपर्ने कुरा गर्दाखेरि, जस्तै यो संविधानलाई असफल पार्ने प्रतिगामी कदम भनेर अलिकति सङ्केत गर्नु खोज्नुभयो, त्यो भन्न खोजेको अलिकति प्रष्ट पार्छ।
तपाईँले अहिले देखिराख्नु भएको छ नि, पूर्व राजा राष्ट्रपति विगतको इतिहास हेर्नुहोस्, अहिलेको बसोठ हेर्नुहोस्, यसमा राप्रपाको केही नेताहरू र मैले सुने अनुसार प्रतिपक्षी दलको नेता समेत पटक पटक विभिन्न ठाउँमा भेट हुन्छ अरे रे मैले सुने न हो रे सुनेको त रे न हो यार्सी इभिडेन्स हो यो होइन रे अब यो नहोस् मेरो इच्छा त अब यसो भएर माननीय केही सांसदहरूलाई पूर्व राजाले प्रभावमा पारेर अस्तिको संविधान सभा के अरे व्यवस्थापिका संसदको बैठकमा संविधानमा संशोधनमा भोट हाल्ने दिन अनुपस्थित हुनेसम्म गरे र त्यो चाहिँ नि त्यो दिन संसद चाहिँ नि के संविधान संशोधन हुन सकेन भन्ने कुरा छ. यो सबै कुरालाई मैले विचार गरेर अनि न्यायाधीशहरूमा पनि पुरानो सोच भएका पञ्चायतभित्रै जागिर खाएका राजाकै सेवा गरेका कयौँ मान्छे होलान् नि यी सबै कुरालाई विचार गरेर
कसरी यो यो तपाईँले जुन खालको गम्भीर एउटा गम्भीर आरोप भनौँ यसलाई लगाउनुभयो यसरी आफ्नो पक्षमा माहौल नभएपछि वा आफूले भने जस्तो नभएपछि राजनीतिमा यस्ता आक्षेपहरू लगाउने काम गरेछ कतै यो अहिलेको परिस्थिति सत्तापक्ष चाहिँ यो केसमा अलिकति रक्षात्मक भएको कारणले गर्दाखेरि चाहिँ यो सबै प्रक्रियालाई जोडेर राष्ट्रपतिलाई समेत मुछेर चाहिँ तपाईँहरूले यो चाहिँ संविधानलाई असफल पारिने परिवर्तनलाई नै माथि नै चलखेल गर्न थालियो भन्ने आशयले ए तपाईँको आरोप मात्र हो कि यसमा प्रमाण पनि छ.
अरू त के प्रमाण हुनु बसोस गरेर भोज खाएको त हामीले देखेकै हो कहिले उसो गर कहिले उसो गर जे न्यु बनाए पनि नत्र त यो त हुँदैन धेरै सम्भव छैन नातागोता पनि होइन इष्टमित्र पनि होइन
तर दुईवटा पूर्व र वर्तमान
ठिक छ त जे एउटा एउटा चाहिँ नि न्यु पारेर गरे त देखियो यो यो सम्बन्ध त्यत्तिकै त हुँदैन नि यो सम्बन्ध भित्रभित्रै भयो हेर न बोला तपाईँलाई मेरो घर किन बोलाउँछु तपाईँको मेरो केही नै भित्रभित्र केही न केही सम्बन्ध भए किन बोलाउँछु त्यसै त बोलाउँदिन यो चाहिँ प्रमाण त यही हो. अब अर्को प्रमाण के हो त भने माननीय सांसदहरू अनुपस्थित भएको र कमल थापा समितको चाहिँ नि नेताहरूले चाहिँ नि यो कुरा विभिन्न ठाउँमा व्यक्त गरेको मेरा माननीय सांसदहरू मेरो दलको सांसदहरूलाई राजाले प्रभाव पारेको भनेर विभिन्न ठाउँमा सुनिएको अहिले कारवाहीको मेलो र पार्टीभित्र चाहिँ ठुलो चाहिँ सङ्घर्ष भइरहेको काङ्ग्रेस पार्टीभित्र माओवादी पार्टीभित्र पनि यो महाभियोगको विषयलाई लिएर विभिन्न प्रकारका चाहिँ नि उतार चढाव आइरहेको यी सबै कुरालाई हेर्दाखेरि देखिन्छ नि बुझिन्छ नि त्यस कारणले यो नहोस् मैले भने यो ग्रान्ड डिजाइन नहोस् तर भइरहेछ भन्ने भन्छन् मैले देखाए होइन यो भएको रहेछ भने देखेको कुरा बताइहालेँ भएको रहेछ भने यसलाई निस्तेज पार्नुपर्ने पत्रकारको नि काम हो मेरो पनि काम हो र सबै जनताको काम हो.
समय दिनु धन्यवाद. अब यो संसद जुन संसद र न्यायपालिका बिचको टक्राव छ यसलाई चाँडो चाहिँ निकासमा पुर्याउनुहोस्
यही मैले भने बाबुजी तिनवटा निकायले तिनवटा काम गरे भने निकास पुगिहाल्छ
भनेपछि आफ्नो काम गर्नु
हो. अघि मैले भने बाबुजीको कार्यपालिकाले आफ्नो काम गर्ने आइजिपी नियुक्ति गर्दाखेरि पारदर्शी कानुन बाबुजिम अब न्यायपालिकाले अस्ति गरेको चाहिँ नि एकल इजलासको आदेश महाभियोग सम्बन्धी आदेश सच्याएर खारेज गरेर त्यसलाई चाहिँ नि यथास्थितिमा राखोस् र व्यवस्थापिका संसदले पेस गरेको महाभियोग चाहिँ नि महाभियोग सिफारिस समितिले चाहिँ छानबिन गरेर यसको तथ्य चाहिँ को आधारमा चाहिँ यो महाभियोग लाग्न सक्दैन भनेर चाहिँ नि प्रमाणित गर्यो भने सबैले आफ्नै जुरिस्डिक्सनभित्र बसेर काम गरे अब कसैले कसैलाई हस्तक्षेप गरे पनि भएन. यही नै एउटा सजिलो उपाय हो.
नेकपा माओवादी केन्द्रका नेता एवं अधिवक्ता रामनारायण बिडारी. हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौं. कार्यक्रममा हामीले महाभियोग प्रस्तावले ल्याएको जटिलता र समाधानका उपायबारे छलफल गर्यौं. अधिवक्ता बिडारीसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलेर नेपालको आजको समय सकिने लागेको छ. कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु. नमस्कार.